دو گروہ وجود میں آ چکے تھے، ایک پرخلوص مسلمانوں کا تھا اور دوسرا مصلحتی مسلمان. ان مصلحتی مسلمانوں نے اس موقع کا انتظار کیا کہ جہاں پر بھی وہ کسی طور پر اسلام کے نام پہ اقتدار، حکومت اور طاقت کو گریب کر سکتے. تاریخ نے وہ روز بھی دکھایا جب شورا مکمل ہوئی اور اقتدار بنی امیہ کے ہاتھ میں چلا گیا، تو ابو سفیان قبر جناب حمزہ پر آیا اور ٹھوکر مار کر قبر کو کہا، اے ابو جہلا اٹھو اور دیکھو کیا یہی وہ اقتدار حکومت تھی جس سے تم ہمارے لیے لڑتے، ہم سے لڑتے تھے، آج یہ حکومت، یہ اقتدار میرے بچوں کے ہاتھ میں کھلونا بنی ہوئی ہے اور گیند کی طرح ان کی ہاتھ. قرآن مجید کا اگر مطالعہ کریں تو بڑی ایک اہم بات ہماری نظروں کے سامنے آتی ہے، اور وہ یہ ہے کہ تمام مکاتب فکر یا کتابوں میں جو الہامی کتابیں ہیں ان میں دو گروہوں کا تذکرہ کیا گیا، ایک مومن اور دوسرے مشرک. قرآن کریم وہ واحد کتاب ہے، آخری کتاب جس کے بعد کوئی ریولیشن آنے والی نہیں، اس کتاب میں مومن اور مشرک کے ساتھ ساتھ ایک اور کیٹیگری بھی بیان کی گئی اور اسے منافق کے نام سے یاد کیا گیا. یہ منافق کون ہوتے ہیں؟ دیکھیے، ہم نے اپنی گفتگو کے آغاز میں یہ بتایا تھا کہ انسان کی تاریخ نے بہت سارے ادوار دیکھے اور اس تاریخ کی ڈیولپمنٹ کو سمجھنے کے لیے بہت سارے پیرامیٹر. جب ابتدا میں انسان نے تاریخ کا سفر شروع کیا تو وہ سیدھا سادہ تھا، اسٹریٹ فارورڈ تھا. اگر اس میں غصہ آتا تھا تو اپنے غصے کا اظہار کرتا تھا، اگر وہ خوش ہوتا تھا تو اپنی خوشی کا اظہار کرتا تھا. جو جیسا تھا وہ ویسا نظر آتا تھا، لیکن وقت کے ساتھ ساتھ انسان کی اس طبیعت اور خصلت میں چینج پیدا ہوئی، اور جتنا زیادہ وہ سوفسٹیکیٹڈ ہوتا چلا گیا اتنا زیادہ اس کے رنگ اور ورق بڑھتے چلے گئے. اب ایک ورق کھولو تو دوسرا نکلتا ہے، دوسرا کھولو تو تیسرا نکلتا ہے، تیسرا کھولو تو چوتھا نکلتا ہے. ان میں سے ہر ورق دوسرے سے مختلف ہے، یعنی اب وہ اسٹریٹ فارورڈ نہیں رہا بلکہ موقع اور مصلحت کی مناسبت سے وہ اپنے رنگ کو تبدیل کرتا رہتا ہے، اور اس تبدیلی رنگ کی وجہ سے اب اس کا کسی چیز پر ایک انسٹانس نہیں ہوتا بلکہ ایک ہی چیز پہ اس کے مختلف انسٹانسز ہوتے ہیں، اور جہاں پر بھی اپنے لیے مفاد دیکھتا ہے وہی رنگ اور وہی انسٹانس کو اختیار کر لیتا ہے. ایسی کیفیت کو قرآن مجید نے نفاق کے نام سے پہچانا، اور نفاق لفظ نفق سے نکلا ہے، اور جس کا مطلب یہ ہے کہ واپسی کا ایک راستہ کھلا رکھنا، یعنی مکمل طور پر کسی چیز میں داخل نہ ہو جانا بلکہ واپسی کا ایک راستہ کھلا رکھنا کہ کہیں اگر کوئی خطرہ ہو یا کوئی اور دوسرا مفاد آ جائے تو فوراً اپنے راستے کی طرف پلٹ جاؤ. پورا ایک سورہ ہے سورہ منافقین کے نام سے، جس میں ارشاد فرمایا، وَإِذْ جَعَلَ الْمُنَافِقُونَ قَالُوا نَشْهَدُ أَنَّكَ رَسُولُ اللَّهِ وَاللَّهُ يَشْهَدُ إِنَّكَ رَسُولُهُ وَاللَّهُ يَشْهَدُ إِنَّ الْمُنَافِقِينَ لَكَاذِبُونَ. پیغمبر تمہارے پاس یہ منافقین آتے ہیں اور کہتے ہیں کہ تم اللہ کے رسول ہم اس بات پر ایمان لائے. تمہارا اللہ بڑا ہی دیتا ہے, تمہارا اللہ بڑا ہی دیتا ہے کہ تم اس کے رسول ہو, تمہارا اللہ بڑا ہی دیتا ہے کہ تم اس کے رسول ہو. واللہ یشہد نقل رسول ہی واللہ یشہد ان المنافقین ہم الکاذبون. لیکن اللہ ساتھ میں یہ بھی شہادت دیتا ہے کہ منافقین جھوٹے ہیں. کتنی عجیب سی یہ بات ہے کہ وہ کہہ رہے ہیں کہ ہم اس بات کی گواہی دے رہے ہیں کہ تم اللہ کے رسول ہو, اور اللہ کہتا ہے یہ جھوٹے ہیں. یعنی وہ زبان سے تو تمہاری نبوت کا اعلان کر رہے ہیں اور مصلحتی طور پر تم کو نبی پر تسلیم کر رہے ہیں, لیکن ان کی اس بات کو سچ نہ سمجھ بیٹھنا, یہ جھوٹے ہیں اس لیے کہ یہ دل سے تجھے رسول نہیں مانتے. اور جب دل سے رسول نہیں مانتے تو پھر عزیزان گرامی وہ ایسی ترکیبیں ایجاد کرتے رہتے ہیں کہ جن کے ذریعے سے وہ اپنے ویسٹ انٹرسٹ کو پروٹیکٹ کر سکے, اور جس حقیقت کو وہ دل سے سچ تسلیم کرتے ہیں یا جس بات پر وہ کنورٹڈ ہیں اس کی حیثیت کو بچانے کے لیے وہ کوشش پہم میں مصروف رہتے ہیں. مسلمانوں کی تاریخ اس سے خالی نہیں ہے, اور حق تو یہ کہ جب کل میں نے آپ کے سامنے عرض کیا کہ سقیفہ ہو یا شورا, دونوں میں ان تمام لوگوں کو جو پیغمبر کے ساتھ اخلاص رکھتے تھے, محبت رکھتے تھے, ان کے لیے جانساری رکھتے تھے, ان میں سے کسی بھی شخص کو نہ سقیفہ میں کوئی اسپیس ملی نہ شورا کے قریب پھٹکنے دیا گیا. کیا شورا میں انصار کا حق نہیں تھا کہ جناب ابو ایوب انصاری جن کے دروازے پر پیغمبر کی سواری جا کر ٹھہری, جناب ابو ذر, جناب سلمان, جناب عمار, جناب صہیب, جناب مقداد, وہ بڑے بڑے نامی گرامی لوگ کہ جنہوں نے سرمایہ نہ ہونے, معاشرتی حیثیت نہ ہونے اور اس ایلیٹزم کا پارٹ نہ ہونے کے باوجود اپنے جان کے ساتھ پیغمبر سے جو خلوص نبھایا اور اس خلوص پر ہر شے کو قربان کر دیا. لیکن حقیقت تو یہ ہے کہ وہ سارے لوگ نہ ہمیں سقیفہ میں نظر آئے اور نہ ہمیں شورا میں نظر آئے, اور شورا میں ان لوگوں کو اسپیس دی گئی جو عرب کے ایلیٹ لوگ تھے. اب بات تو یہ ہے عزیزوں کہ جب اسلام کے نام پر لوگوں کو ایلیٹ اور نان ایلیٹ میں تقسیم کر دیا گیا, کلاسز بنائی گئی اور رائٹ آف رول قریش کا اسٹیبلش کر دیا گیا, تو انصار تو ایسی چوٹ کھا گئے نا کہ جس چوٹ کو اگر آپ تاریخ کے پیرائے میں دیکھیں تو اس کا مطلب تو یہ ہوا کہ جس نے پیغمبر کے ساتھ خلوص اختیار کیا اس کے ہاتھ کچھ بھی نہ لگا, اور جو مصلحت کے تحت دیکھتے رہے کہ جب موقع ملے گا اس موقع سے فائدہ اٹھائیں گے, تو موقع سے فائدہ اٹھانے والے کامیاب رہے, خلوص کے ساتھ جدوجہد کرنے والے بظاہر ناکام نظر آئے. پیغمبر اسلام کی ایک حدیث ہے جسے جناب امیر المومنین نے اس خط میں تحریر کیا جو آپ نے محمد بن ابو بکر کے نام لکھا جب محمد بن ابو بکر کو آپ نے مصر کا گورنر بنایا. تاریخ کا یہ بھی آپ دیکھیے کہ کیسا ٹرن ہے. محمد بن ابو بکر کے لیے تاریخیں لکھتی ہیں کہ آپ کو اور مالک اشتر کو لوگ علی کا دایاں اور بایاں بازو کہتے تھے. یہ حق کی شناخت رشتوں اور ناطوں سے بہت آگے بڑھ جایا کرتی تھی. آپ نے وہ خط جو مالک محمد بن ابو بکر کے نام تحریر کیا उस खत में आपने लिखा कि मैंने रसूल से एक हदीस सुनी है, इसमें रसूल ने अपन में इरशाद फरमाया कि मैं अपनी उम्मत के बारे में फिक्रमंद हूं, लेकिन मेरी फिक्र मोमिनों के बारे में नहीं है, मेरी फिक्र मुशरिकों के बारे में नहीं है, मेरी फिक्र मुनाफिकीन के बारे में है जो दीन को नुकसान पहुंचाएंगे। मोमिन के बारे में इसलिए फिक्रमंद नहीं कि खुदा उसके इखलास का बेहतरीन बदला देगा और वो अपने रास्ते से हटने वाला नहीं। मुशरिक के बारे में इसलिए फिक्रमंद नहीं कि वह अपने शिर्क को और शरारत को आश्कार करेगा, खुदा उसका खुद तला कुमा कर देगा। हाँ, ये मुनाफिक होगा कि जिसकी जबान तो इस्लाम पर चल रही होगी और जिसकी निशानियां तो सारी की सारी जाहिरी इस्लाम पर होंगी, लेकिन उसका दिल किसी और तरफ लगा होगा। दूसरी हदीस पैगंबर ने इरशाद फरमाई, मैं अपनी उम्मत के बारे में उनके फुक्र और फाके से नहीं डरता, लेकिन जो चीज मुझे परेशान करती है वो उस उम्मत की जहल और नादानी है। अब मेरे अजीजों, दो चीजें अगर इकट्ठी हो जाएं, जहल और नादानी और दूसरी तरफ नफाक, तो ये वो लीथल कॉम्बिनेशन है जो किसी भी मकबर फिक्र को तबाह कर सकता है। और इस्लाम में या मुसलमानों की तारीफ में यही हुआ कि मुनाफिकों ने जाहिल और नादान अवाम को अपने हथियार के तौर पर इस्तेमाल किया, और ये अवाम नादानी और जहर की बुनियाद पर और मुनाफिकों का ऐसा लीथल हथियार बने कि उन्होंने खुद ही अपने मकतब को ऐसा नुकसान पहुंचाया जिस नुकसान से आज तक बाहर निकलने की कोई सबील नहीं हो रही। अभी ये मुनाफिक लीडर्स और जहल और नादानी का शिकार अवाम, जब ये दोनों मिलते हैं तो मकसद को नुकसान पहुंचता है। आज हमारे यहां हम दूर क्यों जाएं, अपने दाएं और बाएं नजर दौड़ा कर दीजिए, लड़कों ने तेल की दौलत के बलबूते के ऊपर शायर इस्लामी को इख्तियार किया, शक्लें और मिजाज, शक्लें और सूरतें इस्लाम जैसी, हर आन ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह का वर्द, जा बजा मस्जिदें मस्जिदें, मीनार मीनार और गुंबद गुंबद, लेकिन साथ साथ उस जहल और नादानी का शिकार अवाम की गुर्बत जहल से फायदा उठाकर उन्हें एक ऐसे मकसद की तरफ धकेल दिया कि जहां उनमें और हैवान के अंदर कोई फर्क बाकी नहीं रहा। आज इस्लाम के नाम पर जितनी कत्लो हार गई मुसलमान मुसलमान की कर रहा है, ऐसी कोई प्रेसिडेंट तारीख में नहीं मिलती। हकीकत तो यह है कि एक ऐसा इस्लाम ईजाद किया गया जिसका रूह है मोहम्मद और उस रूह है इस्लाम मोहम्मद से कोई ताल्लुक नहीं था। यहां तक कि हम उस मंजिल तक पहुंचे कि एक इंतहाई घटिया जुमला दो तीन रोज पहले आपने सुना होगा, इस मुल्क के एक बड़े नामी गिरामी मजहबी और सियासी लीडर से कि अगर अमेरिका के हाथों एक कुत्ता भी मारा जाएगा तो मैं उसे शहीद कहूंगा। आप जरा शहीद की तारीफ सुनिए और उनके इस्लाम को जज कर लीजिए। कुरान मजीद ने सूरह मरियम में फकत एक आयत पढ़ूंगी और शहादत का मकाम आपके सामने पेश कर दूंगी। जहर ज्यादा तफसील में नहीं जाना इसलिए कि हमने अपनी गुफ्तगू को आगे बढ़ाना है। सूरह मरियम ने इरशाद फरमाया, उलाइका अल्लाह अलैहिम मिन नबीना व सिद्दीकीना व शुहदा व सालिहीन उलाइका हुस्नु रफीका, अल्लाह की नेमतें हैं उलाइका अल्लज़ीना अनअम अल्लाहु अलैहिम मिन नबीना व सिद्दीकीना व शुहदा व सालिहीन। किस पर? नबियों पर, सिद्दीकीन पर, शोहदा पर और सालिहीन पर। औलाद का हुस्न रफीका, ये आपस में बड़ी खूबसूरत रफाकत के रिश्ते के अंदर जुड़े हुए हैं। अब इस आयत की रूह से शहीद साहिबे नेमत है, इस आयत की रूह से शहीद नबी का रफी है, और ये आपका इस्लाम है कि आप ये कहते हैं कि अगर कुत्ता भी मारा जाए तो हम उसे शहीद का दर्जा देंगे। अल्लाह अकबर, इससे ज्यादा मैं इसकी डिस्क्रिप्शन बयान नहीं कर सकती कि आप किसको नबी की रफाकत को बिठाना चाहते हैं और किसको अल्लाह की नेमतों का अमीन बनाना चाहते हैं। जरा जुमला का गौर करें, अगर कुत्ता भी हमला के हाथों मारा जाएगा तो हम उसे शहीद करेंगे, और शहीद की तारीफ क्या बयान की कुरान मजीद ने, अल्लाह की नेमतें हैं उसके पर, मिन नबीन सिद्दीकीन व शुहदा व सालिहीन, जो नबियों में सिद्दीकीन शुहदा व सालिहीन हैं, औलाद हुस्न रफीका, इनके अंदर बेहतरीन रफाकत पाई जाती है। तो शहीद नबी का रफी होता है। तो आपके इस्लाम की कड़ी तो यहीं पर खुल गई। अब क्या हुआ मुनाफिकीन, कल तक ये कहते थे कि अमेरिका तुम हमें कहीं पर भी प्राइम मिनिस्टर बना दो तो जो चाहो तुम करो, जब नहीं बनाया तो फिर इस मकाम पर आ गए। तो ये मुनाफिकों के साथ जाहिल और नादान अवाम मिली। जब जाहिल और नादान अवाम इन मुनाफिकों की लीडरशिप में आई तो तालिबान जैसा फितना पैदा हुआ। इससे पहले खारिजियों का फितना पैदा हुआ, इससे पहले जमन का फितना पैदा हुआ, इससे पहले सुप्रीम का फितना पैदा हुआ। फितने पर फितना, मुनाफिकों की सरदारी और आवाम का जहल और उसकी नादानी, ये बहुत ही भयंकर कॉम्बिनेशन है। ये नादान और जाहिल आवाम ऐसा हथियार बन जाते हैं मुनाफिकों के हाथ में कि फिर उसका मुकाबला करना मुश्किल हो जाता है। सूरह बकरा में बड़ी खूबसूरत बात की कुरान मजीद ने इन मुनाफिक लीडरों और जाहिर और नादान आवाम के बारे में, वाइन हम उम्मी होना लाल याल उमर किताबा इल्लो अमानिया इन हम इल्ला युदनून फवाइनों में लगीना यह तब उमर किताब में आई हुई है तो यह करो तो ही समान कलीदा फवाइनों में लगीना فَوَيْلٌ لَّهُمْ مِمَّا كَسَبَتْ أَيْدِيهِمْ وَوَيْلٌ لَّهُمْ مِمَّا يَكْسِبُونَ یہ نادان اور جاہل عوام وَمِنْهُمْ أُمِّيُّونَ جاہل نادان لَا يَعْلَمُونَ الْكِتَابَ إِلَّا أَمَانِيَّ جو کتاب کا علم ہی نہیں رکھتے سوائے اس کے کہ جو اپنے مطلب کی بات ये उसमें से निकालना चाहे इन हम इल्लाजनू या अपने गुमान के मुताबिक जैसे चाहे किताब के मतलब को निकाल लें। फवाइल लजीना या कबू ने किताब रहेगी सुनना यकूलना हवा का लेर वही समयन कलीला ये तो ऐसे हैं इनके लीडर और ये जाहिल अवाम और नादान ये खुद से दीन की बातें तलाश लेते हैं किताब की सूरत निकाल लेते हैं और कहते हैं हाजिर ये तो अल्लाह की तरफ से आया हमारे पास ले यश करो वही समानन कलीला उन्होंने इस छोटी सी दुनिया के अवज बहुत बड़ी चीजें खो डाली। फवाइल लजीना फवाइल लहू फवाइल लहू मार्ग सकून न उनको जो दीन को अपने हाथों से लिखकर बेवकूफ बनाते हैं न उनको जो इसकी कमाइयां खाते हैं इनमें से कोई भी फायदे में नहीं रहेगा। तो मकतब कैसे बर्बाद होता है मुनाफिक लीडरों और जाहिल और नादान आवाम के कॉम्बिनेशन से। और आप मुसलमानों की तारीख में देख लीजिए कि जहां पर भी जाहिल और नादान आवाम का कॉम्बिनेशन हुआ इन मुनाफिक लीडरों के साथ वहां मकतब को भी नुकसान पहुंचा और वहां लोगों को भी, माशरे को भी, सोसाइटी को भी, अदालत को भी, इंसाफ को भी, सब चीजों को नुकसान पहुंचता चला गया। आज भी कितनी डिवाइडेड है सोसाइटी, जरा तसव्वुर कीजिए। शहीद कह रहे हैं उसको जो हाथ में छुरी लिए हुए बेगुनाह मुसलमानों की गर्दनें काटकर फख्र महसूस करता था, एक ऐसा दरिंदा जिसको गले काटने की आदत पड़ गई थी, अब उस दरिंदे को कह रहे हैं ये शहीद है। जरा शहीद शहादत के मर्तबे पर सरफराज होने के पैरामीटर क्या होते हैं, जरा किताबें खुदा से परास्त करो। अरे शहीद मुख्तसर लफ्ज़ों में ये समझिए कि जिसकी मौत तौहीद की हिफाजत और दीन के कायम करदा मैयार के मुताबिक हो। और कौन सा दीन ये कहता है कि इंसान की जान मोहतरम नहीं है। अल्लाहु अकबर, आदम से लेकर खातिम तक के अभियान यही कहते हुए नजर आए कि इंसान सबसे मोहतरम, इंसान एक इंसान का कत्ल करना सारी इंसानियत के कत्ल के बराबर है और एक इंसान को बचाना सारी इंसानियत के बचाने के बराबर है। ये जाहिल और नादान अवाम का जहल है जो मुनाफिकीन के साथ कंबाइन कर रहा है और कैसा क्रियाओं फैला हुआ है पूरे माशरे के अंदर, कैसी एक अजीब कंफ्यूजन फैली हुई है। खुदा करे के कंफ्यूजन हमारे दरमियान में न हो, खुदा करे कि हम ऐसे मुनाफिकों की पैरवी न कर रहे हो तारीख के किसी हिस्से के अंदर। और यही तो हमारे मकतब का बड़ा एजाज है, यही तो हमारे मकतब की बड़ी शान है कि हम ये दाहे बदाहे इस कसम की कंफ्यूजन से क्यों बच जाते हैं, हमारे में इतनी क्लैरिटी क्यों है। लेकिन क्या हम पर वही आती, हम पर वही तो नहीं आती, या हमारे पास ज्यादा किसी से अकल है और सोच है? नहीं, ना हमारे पास अकल ज्यादा है ना सोच ज्यादा है, ना हमारे पर वही आती है। उसके बावजूद भी हमें ऐसा क्लियर और कंफ्यूजन नहीं होता, बड़ी क्लैरिटी है इन इंपॉर्टेंट इश्यूज के बारे में। इसकी रीजन क्या है? कुरान मजीद ने भी इसकी रीजन दी, इरशाद हुआ सूरह इराक में, वमन यतकल्ला उम्मतन यहदूना इलल हक व बही यादलून। अल्लाह ने एक उम्मत बनाई, वमिम्मन खलकना उम्मतन यहदूना इलल हक व बही यादलून। हमने एक खल की उम्मत, उसका काम क्या है? यहदूना इलल हक, हक की हिदायत करना, वही या बेहून और अदल का निजाम राइज करना। अब हमने क्या बनाई? उम्मत। अब जहां पर जो कुरान में लफ्ज उम्मत है, तो मैंने पहले कहा ना कि कुरान के मतलब को अपने जन और अपने सोच के मुताबिक जिस तरह चाहते हैं उसे हजम कर लेते हैं और कहते हैं कि बस यही मतलब था जो हमने तुम्हारे सामने बयान किया। अभी सूरह बकरा में कहा ना कि मुनाफिक लीडर और जाहिल अवाम। लफ्ज उम्मत निकला है उम से, और उम का मतलब है हरकत, मुसलसल एक जुम्बिश। और इस उम से निकला उम्मत, ऐसा ग्रोह जो मुसलसल हरकत और जुम्बिश में रहे, यानी साकित और जामित ना हो जाए, स्टेटस को पर ना बैठ जाए। इसी उम्मत से निकला इमाम, जिसका मतलब क्या है? उस हरकत करने वाले गुरु की सरबराही और उसको लीड करना और उसको सही जुम्बिश करते हुए एक रास्ते से गुजारना। अब उस उम्मत, तो क्या सारे के सारे, अब जब कहा ना उम्मत, तो क्या हम सारे उम्मत ही फौरन अपने मतलब और अपने जन के हिसाब से अपना मतलब निकाल लिया सारे उम्मत ही? तो सारी उम्मत अगर मिम्मन खलकना उम्मतन के उस मफहूम में आती है, तो सारों को चाहिए यहदून अल हक, वह हक की दावत दें, وہ بھی یاد ہوں اور سارا بچائیے کہ وہ عدل کی بات کریں اور عدل کے نظام کے لیے جدوجہد کریں. تو ہم تو تقسیم اکثریت کو نہ حق کی بات کرتے ہوئے دیکھتے ہیں نہ عدل کے نظام کے نقاص کی طرف متوجہ ہوتے ہوئے دیکھتے ہیں. اور یہ کوئی زیادہ قریب کی تاریخ نہیں, پورے 1500 سال کی تاریخ میں ہم نے مسلمانوں کو اسی راستے پہ چلتے ہوئے دیکھا. تو اس کا مطلب یہ ہے کہ یہ امت سارے لوگوں کو نہیں ہے. امت کا مطلب ایک گروہ. وہ ممن خلقنا امتن, ہم نے ایک گروہ بنایا. کیا ہمیں نہیں بنایا؟ ہمیں نہیں بنایا, کروڑوں انسانوں کو بنایا. لیکن ان انسانوں نے ممن خلقنا امتن, ان میں سے ایک گروہ کو ہم نے خلق کیا. اس گروہ کی ذمہ داری لگائی یا دون الفا, تم سچائی کی ہدایت کرتے رہنا. تو میرے دوستو, آپ میں کنفیوژن کیوں نہیں ہوتا؟ آپ کے اندر کلیئرٹی کیوں ہوتی ہے؟ کوئی ایسا ہے نا, کوئی گروہ ایسا ہے نا یا دونوں الگ ہاتھ جو آپ کی حق کی طرف رہنمائی کرتا رہتا ہے, وہ کہیں یاد ضرور اور آپ کو عدل کی طرف بلاتا رہتا ہے. ٹھیک ہے, پھر آگے بڑھیے. اس امت کے بارے میں قرآن مجید نے بڑے خوبصورت فکر کو پیش کیا. سورہ آل عمران میں ارشاد فرمایا, ولتکونن منکم امتا تؤمنون بالحق تامرون بالمعروف وتنهون عن المنکر وتؤمنون اولئک هم المفلحون. تم میں سے ایک گروہ ہم نے ایک امت خلق کی, تمنا باللہ جو اللہ پر ایمان رکھتی ہے, تامرون معروف جو معروف اور عظیم کاموں کی طرف دعوت دیتی ہے, وتنہا عن المنکر جو برائی سے روکتی ہے, اولئک هم المفلحون یہی وہ لوگ ہیں جو تمہیں فلاح کی طرف بلا رہے ہیں. یعنی ایک گروہ معروف کا حکم دے گا, منکر سے روکے گا اور فلاح کی طرف آواز دے گا. پھر آگے بڑا قرآن اور سورہ آل عمران میں ارشاد فرمایا, کنتم خیر امتا اخرجت للناس تامرون بالمعروف وتنهون عن المنکر وتؤمنون باللہ. تم خطاب کیا اس گروہ سے, کنتم خیر امتا اخرجت للناس, تم وہ گروہ ہو جو ناس کے لیے اٹھ کر کھڑے ہو جاؤ گے اور خروج کرو گے. کیا ساری ناس اٹھ کر کھڑی ہو گئی ظلم کے خلاف؟ کیا ساری ناس اٹھ کر کھڑی ہو گئی قیاس کے خلاف؟ کیا ساری ناس اٹھ کر کھڑی ہو گئی کنفیوژن کے خلاف؟ نہیں, کون کون خیال کرتے وہ ہو جاتے ناس. تم میں سے وہ گروہ, تم وہ گروہ ہو جو ناس کے لیے اٹھ کر کھڑے ہو گئے, تم انہوں نے اللہ اور اللہ کی طرف دعوت دی. تم نے معروف کا حکم دیا, منکر سے روکا اور ایمان باللہ کی طرف لوگوں کو متوجہ کیا. یعنی اس کثیر مخلوق میں سے ساری امتی امت کے اس کن میننگ میں نہیں آتے. امت کی میننگ میں وہ گروہ آتا ہے جو ناس کے لیے اٹھ کر کھڑا ہوتا ہے. سارے ناس ہیں, کنتم خیر امت اخرجت للناس, تم وہ بہترین گروہ ہو جو ناس کے لیے اٹھ کر کھڑا ہو جائے گا. آج تاریخ میں انسان کی ذرا الٹ پلٹ کر دیکھو کہ ناس کے لیے کون کون اٹھ کر کھڑا ہوا, وہی خیر امت ہے, باقی سب کیا ہیں؟ ناس. باقی سب کون ہیں؟ ناس. اور اگر امت محمدی کے حوالے سے, اس ناس کے حوالے سے جو پیغمبر کی اس نبوت کے بعد اور دوران اور قیامت تک کے لیے آنے والی ناس ہے, اس ناس میں کنتم خیر امت اخرجت للناس, اس گروہ کو تلاش کرو جو تمہارے اور میرے جیسے ناس کے لیے اٹھ کر کھڑا ہوا, تاکہ ہم میں معروف رائج ہو جائے, ہم میں سے منکر ختم ہو جائے اور ہم ایمان باللہ کی طرف آگے بڑھیں. پھر آگے بڑھا قرآن اور ایک اور اس امت کی تعریف بیان کی, وكذلك جعلناكم امه وسطا لتكونوا شهداء للناس ويكون الرسول عليكم شهيدا. تمہیں ہم نے اے بزرگو وكذلك جعلناكم تمہیں بنایا امه وسطا, تمہیں نمونے کی درمیان کی جماعت بنایا. لتكونوا شهداء للناس, تاکہ سارے ناس تمہیں نمونے کے طور پر دیکھیں. ابھی تک کیا ہم سب امتی ہیں, سب امتی ہیں. کہا نا قرآن نے کہ اپنے مطلب کا مقصد نکال لیتے ہیں اور لکھ لیتے ہیں مقصد مقاصد کو, کہتے ہیں ھذا من عند اللہ لا یشتر بہ ثمنا قلیلا. ارے یہ اللہ کی طرف سے نہیں آیا, یہ چھوٹی سی دنیا کا تم نے بہت حقیر قلیل سودا کیا. تب تک کیا ہے سب امت؟ ارے پھر وہ سب امت ہے تو یہ کون سی امت ہے؟ اگر یہ سب امت ہے تو پھر وہ سپر امت ہے, کیونکہ اسے کہا کنتم خیر امت, تم بہترین امت. تو اگر باقی بھی سب امت ہے نا تو وہ بہترین امت ہے. چلو ہم آپ کی بات مان لیں کہ ساری امت ہے, تو وہ جو گروہ ہے نا وہ ساری امت میں شامل نہیں ہے. کنتم خیر امت, وہ خیر امت ہے, سب سے بہتر امت میں سے ہیں. ٹھیک ہے, اچھا چلیے باقی میں ساری امت ہے. تو کٹارے کا جاننا تم امتن وسطن, تم امت وسط یعنی درمیان میں نمونے کی جماعت. تو اگر باقی بھی ساری امت ہے تو جو درمیان کی جماعت ہے نا امت وسط, وہ تمہارے لیے نمونہ ہے. تو تم سارے نہ امت خیر ہو نہ امت وسط ہو, خیر امت نہ ہو اور وسط کی امت اور ہے, سارے کے سارے ناس. اچھا اب وہ کون ہے؟ کذالک کا جالنا کو متن وسطن لتکون الشہداء علی الناس ویکون الرسول علیکم شہیدا. تم سب کے لیے نمونہ اور تمہارے لیے رسول نمونہ. ارے ذرا نیند تو دیکھیے, اپنی مرضی کے مطلب نکالنا قرآن سے اور ہے, اور حقیقت قرآن کو سمجھنا اور ہے. سارے ناس ان پر وہ امت. ٹھیک ہے چلیے ہم کہتے ہیں ساری امت ان کے اوپر امت خیر, وہ امت وسط. وہ ساری امت کے لیے وہ درمیان کی امت نمونہ, اس درمیان کی امت کے لیے رسول نمونہ, یعنی آپ کے لیے براہ راست رسول بھی نمونہ نہیں ہے. آپ کے لیے براہ راست رسول بھی نمونہ نہیں ہے, اور آپ کہتے پھریں گے کہ رسول ہمارے جیسا ہے. وَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا لِّتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ, ناس کے لیے وہ شہادت ہے, لِيَكُونَ الرَّسُولُ عَلَيْكُمْ شَهِيدًا, اور ان کا رسول شہادت دینے والا ہے. تو ایسے تو نہیں رسول نے کہا یا علی انت منی بے منزلتا راؤ سے من الجسد, اے علی تیرا مقام وہی ہے میرے نزدیک جو جسم پر سر کا ہوتا ہے. ایسے تو نہیں کہا رسول نے فاطمہ بے وطن منی, فاطمہ میرا ٹکڑا ہے. ایسے تو نہیں کہا رسول نے حسین منی مولا من الحسین. خیر ہے خیر امت, امت وسط, اس کا کام کیا ہے؟ وہ نمونہ بن جائے. تو آپ کو سمجھ میں آئی کہ آپ کو کنفیوژن کیوں نہیں ہوتا؟ کیوں نہیں آپ ہر رات چلتے اور چھری اٹھانے والے کو شہید کہہ دیتے؟ کیوں نہیں آپ ہر بلاسٹ کرنے والے اور ہر انسان کے دشمن کو آپ شہادت کے درجے پر خارج کر دیتے؟ بڑے سوچ کے آپ کسی کو شہید کہتے ہیں نا. ہمارے یہاں معیار شہادت جو ہے وہ اتنا بلند ہے, اتنا بلند ہے کہ اس کی سیڑھیاں چڑھنا ہی بہت دشوار کام ہے. بڑی بڑی قربانیوں کے بعد بھی کوئی اس مقام شہادت تک نہیں پہنچ سکتا. ہاں اور وہ امت وسط اور وہ امت خیر, اس کا کام کیا ہے؟ کسی قسم کے کیاس اور کنفیوژن کو اگر انسانی معاشرے میں دیکھے تو فوراً نمونے کی جماعت بن جائے. ताकि आने वाली तारीख उसको देखकर अपना रास्ता सीधा कर ले। क्या एक दिन भी उस नमूने की जमात ने अपनी इस जिम्मेदारी से सर पे नजर किया? अल्लाह अकबर, रहमतें पैगंबर हुई, वह जमात मुस्तैद हुई। एक दिन भी मुझे बताओ मेरे दोस्तों, उस खैर उम्मत ने अपनी उस जिम्मेदारी से सर पे नजर किया? एक दिन भी नहीं किया। एक आंख बंद हुई पैगंबर की, वह जमात मुस्तैद हुई। हालांकि मेरे दोस्तों, पैराडाइम शिफ्ट हो गया, पैराडाइम शिफ्ट हुआ। ये मुसलमानों की तारीख कोई इतनी बहुत खूबसूरत तारीख नहीं है, इसे इस्लाम की तारीख न कहना। एक बात मेरी गौर से सुने, इस्लाम की तारीख और है, मुसलमानों की तारीख और है। इस्लाम की तारीख पैगंबरों की तारीख है, और मुसलमानों की तारीख उसमें शरारतें भरने की तारीख है। अब पैराडाइम शिफ्ट आप देखिए, पैगंबर की रहलत हुई, कुछ लोगों ने जकात देने से इनकार कर दिया। आप तकफीर की तारीख ढूंढना चाहते हैं, कुछ लोगों ने जकात देने से इनकार कर दिया। थोड़ा कम से चलाओ उसे। क्या मेरे दोस्तों, उन्होंने तौहीद का इनकार किया था? क्या उन्होंने नबूवत का इनकार किया था? क्या उन्होंने कयामत का इनकार किया था? उन्होंने किस चीज का इनकार किया था कि हम आपको हकदार नहीं समझते, लिहाजा आपको जकात नहीं देंगे? देखिए, ये तो चॉइस की बात है, उनका अपना एक पैमाना था किसी को जांचने का। उस पैमाने के ऊपर कोई पूरा ना उतरा, उन्होंने कहा कि हम आपको जकात नहीं देते। तारीख में और उसी मौके पर कौन सा लफ्ज उनके लिए चुना गया? मुर्तद। और मुर्तद का मतलब क्या होता है? दीन से फिर जाने वाला। तो क्या वो अल्लाह से फिर गए थे और उन्होंने कहा कि नहीं, तौहीद का मतलब दो खुदा होते? क्या वो मोहम्मद रसूलुल्लाह से फिर गए थे? क्या वो कयामत से फिर गए थे? वो तो इनमें से किसी चीज से नहीं फिरे थे। वो क्या कहते थे? हम आपको जकात की अहलियत के मुताबिक नहीं समझते, लिहाजा अपनी जकात आपके हवाले नहीं करेंगे। जैसे आपने कोई टैक्स लगाया, हमें आपके टैक्स कलेक्टर पसंद नहीं, या हम समझते हैं कि आपके पास ये टैक्स नहीं जाना चाहिए, हम अपने तौर पर इस टैक्स को इस तरह चाहें खर्च करें। इस्लाम में टैक्स ही है ना जकात। तो उन्होंने क्या किया था? जकात को देने से इनकार किया। क्या लफ्ज उनके लिए चुना गया? मुर्तद, दीन से फिरने वाले लोग। आज जो आपकी मुसीबतें हैं ना इस सरजमीन पाकिस्तान में, इसकी तारीख भी 1980 से शुरू होती है, जब आपने ये कहा कि हम आपको जकात नहीं देंगे। तारीख ने अपने आप को दोहराया। वहां उन्होंने कहा हम जकात नहीं देंगे, तो उनका मुर्तद, लश्कर कशी की गई। जिस दिन से आपने कहा हम आपको जकात नहीं देंगे, 1980 से आज 2013 खत्म पर आ गया, एक दिन भी इस कौम को चैन नहीं मिला। अच्छा, अब इनकार किस बात का था? सिर्फ जकात न देने का। अच्छा, जकात न देने के हवाले से उन्होंने उनकी उस सियासी हैसियत को चैलेंज किया। जो हुकूमत इख्तदार पर है, हम उसको नहीं एक्सेप्ट करते, हमारे लिए एक्सेप्टेबल नहीं। कयामत तक के लिए ये प्रिंसिपल बन जाता, अगर साहिब हुकूमत को कोई चैलेंज न करता, तो जिसने साहिब हुकूमत को चैलेंज किया वो मुर्तद हो जाता। खासतौर पर अगर खिलाफत की कुर्सी पर बैठता और वो चैलेंजेबल न होता, तो हर दौर में उसे न मानने वाला मुर्तद ठहरता। ये करबला है जिसने अपने वक्त के तख्त पर बैठने वाले, खिलाफत के हवा को ओढ़ने वाले को चैलेंज किया, और उस रास्ते उस सारी लाइन को चैलेंज किया। और मुझे और आपको उत्पन्न होने के नाम से बाहर निकला। ये तकफीर कहां से शुरू हुई, ये मुर्तद होना और ये तकफीर होना, ये उसी दिन की पैदावार है मेरे दोस्तों। ये कुफर अल्लाह से नहीं है, नबी से नहीं है, कलमा से नहीं है, ये खिलाफत के इंस्टीट्यूशन का है। क्योंकि आपने उस इंस्टीट्यूशन को नहीं माना तो लिहाजा आप मुर्तद भी हैं, आप काफिर भी। चलिए जी, फिर पैराडाइम शिफ्ट देखिए। दो आदमी कमांडर बने, अभी रसूल की आंख बंद होकर चल रोज ही गुजरे हैं। दो आदमी कमांडर बने, मुस्लिम अफवाज के कमांडर, एक अकरमा बिन अबू जहल, अल्लाहु अकबर, अबू जहल का बेटा मुसलमानों की फौज का कमांडर, दूसरा यजीद बिन अबू सुफियान, यानी अबू सुफियान का बेटा मुसलमानों की फौज का कमांडर। आपने देखा कैसे मसलहती मुसलमान पुरजुलूस मुसलमानों के ऊपर छा गए। अब बद्र उहद का अली नहीं है, खैबर खंदक का अली नहीं है, अब अबू जहल का बेटा अकरमा और अबू सुफियान का बेटा यजीद मुसलमान फौजों के कमांडर हैं। उनके पास जितनी फतूहात हुई सारी इन न्यू कन्वर्ट्स के हाथों हुई। वो न्यू कन्वर्ट क्या फतेह मक्का से पहले या उसके बाद या तीसरे खिलाफत तक अबू सुफियान रसूल को दिल से रसूल मानने लगा था? कब्र हमजा पर ठोकर लगाकर कहने वाला, इस इक्तदार के लिए हमसे लड़ते थे, आओ देखो मेरे बच्चों के हाथ में तुम्हारी खिलाफत गेम बनी हुई है। उसका बेटा और अबू जहल, जिसको रसूल ने कहा अबू जहल, उसका बेटा मुसलमानों की फौज का कमांडर बना। ये पैराडाइम शिफ्ट हो गया था मेरे दोस्तों। ये है करबला का रिश्ता इस तारीख के साथ। और फिर पैराडाइम शिफ्ट को आप देखिए, एक हद तक आगे बढ़ा कि काबुल अहबार वो साबित हुए गैर मुस्लिम, इसे पैगंबर ने मदीने से निकाल दिया था। पहली खिलाफत को भी जरूरत नहीं थी उसे वापस लाने की, दूसरी खिलाफत को भी जरूरत नहीं हुई उसे वापस लाने की, तीसरी खिलाफत ने खलीफा का एडवाइजर बनकर काबुल अहबार मदीने के अंदर लाया दिया। वो मरवान जिसके लिए पैगंबर ने कहा था तीन पत्थर के फासले पर मदीने से नजर आए उसे कत्ल कर देना, उस मरवान को फाइनेंस मिनिस्टर बनाया गया। पैराडाइम शिफ्ट हुआ। और कैसा पैराडाइम शिफ्ट? वो अबू जर जिसके लिए पैगंबर ने कहा कि ऐसा सच्चा जिसका दो जमीन ने न उठाया हो और आसमान ने जिस पर छाया न डाला हो, उसे कभी मदीने से शाम, कभी शाम से रब्दा, रब्दे से मदीना, मदीने से शाम, ऐसे विजेता गया कि पहले रब्दा में जिसकी हड्डियां घुल गई। ये पैराडाइम शिफ्ट हो गया और तारीख ने वो करवट बदली के बाद सुलह हसन तक आई। आप इस सुलह को क्या कहते हैं? क्लैरिटी होनी चाहिए। कौन कौन खैर उम्मत है जो प्रजत ले नाच, ये वो खैर उम्मत है जो हमेशा नाच के लिए उठकर खड़ी होती है। वो सुलह इमाम हसन अलैहिस्सलाम की, आप कहे तो उठकर नहीं खड़े हो तो बैठ गए। हाँ, उसी तरह जिस तरह पैगंबर हुदैबिया में बैठ गए थे। पैगंबर इसलिए नहीं बैठे थे हुदैबिया में, क्या खौफजदा हो गए थे, डर गए थे। पैगंबर इसलिए बैठे थे ताकि आने वाले वक्त की तैयारी करें। इसलिए पैगंबर ने उस सुलह को कबूल किया और आने से फतेह मुबीन का। हसन इब्ने अली इसलिए नहीं बैठे, क्या आप डर गए थे, खौफजदा हो गए थे, शुजात में कोई कमी थी? आपने सुलह हुदैबिया की सुन्नत को कबूल किया बउनवाने तैयारी, बउनवाने तैयारी। क्योंकि हालात उस नहज पे पहुंच चुके थे कि मुनाफिक लीडर और नादान और जाहिल आवाम के इंतहाई लीडर कम्बिनेशन से वो रुख आ गया कि लोगों को बनी उमैया और रसूल में फर्क करना मुश्किल हो गया था।
इतना ब्लर हो गई सिचुएशन,
इतना अंधेरा छा गया था कि लोग बनी उमैया के वाले शामों को पैगंबर के बराबर समझने लगे थे और मलूकिया को नबूवत के बराबर दर्जा देने लगे थे। लिहाजा एक ऐसी जरबे काली की जरूरत थी कि नबूवत अलग हो जाए, मलूकियत अलग हो जाए, पैगंबर का इस्लाम अलग हो जाए, मुनाफिकों का जहर और जुल्म से भरा हुआ इस्लाम अलग हो जाए। और आज भी हम बड़े फख्र से कहते हैं कि वो लोग जो मकतबे अहले बैत के साथ वाबस्ता है, कौन खोया उम्मत मुहर्रत ने नाज के साथ वाबस्ता है, उन पर सारी दुनिया के अंदर कभी भी दहशत गर्दी का इल्जाम नहीं लगाया जा सकता। हम पर किसी एक भी खूने नाहक का इल्जाम नहीं लगाया जा सकता। हम पर किसी तौर पर भी बेगुनाह की गर्दनें काटने का इल्जाम नहीं लगाया जा सकता। जहां पर भी हमारे जवानों ने हथियार उठाए वो डिफेंस में उठाए अपनी जान की नहीं शायरे इस्लाम की, अपनी जान की नहीं शायरे इस्लाम की, वो चाहे कुपाए बहनरिया हो, वो शाम के मजारात हो, बलिदान की मुकदस मजारात हो, वैराग के मुकदस मजारात हो, वहां जान के लिए हथियार नहीं उठाए गए, शायर इस्लाम की हिफाजत के लिए हथियार उठाए गए। लिहाजा इस दुनिया में आज की तारीख में होने वाली दहशतगर्दी टेररिज्म बर्बरियत से उन लोगों का ताल्लुक नहीं है जिनका ताल्लुक मकतबे मोहम्मद और आले मोहम्मद से। अब ना कोई ऐसी कंफ्यूजन है कि पता नहीं कर जाएगा शहीद होगा, कोई ऐसी कंफ्यूजन नहीं। कौन सा इस्लाम है ये? हमारे यहां शहीद नबी का रफीक होता है, ये किताब में लिखा है, ये कुरान में लिखा है, ये वही लोग है ना खुद लिख लेते हैं सुम्मा यकुनुना हाज़ा मिन इंदिल्लाह और कहते यही अल्लाह की तरफ से आया, ले अस्तरबरी समरन कलीला, इस छोटी सी दुनिया का सौदा कर लेते हैं माल केवल, ये वो लोग हैं। लिहाजा अब आपकी समझ में आई कि हमारे यहाँ कंफ्यूजन क्यों नहीं है, हमारे यहाँ की औस क्यों नहीं है, शहीद शहीद है, नबी नबी है, इमाम इमाम है, सिद्दीक सिद्दीक है, वली वली है, कोई कंफ्यूजन नहीं है, कोई कंफ्यूजन नहीं है। क्यों? वो कदारेगा जानना तुम उम्मतन वस्तन लतकून शहदा लन्नास, हमने उस जमात को नमूने के लिए अपने आगे आगे रख लिया जिसका नमूना रसूल है। वाह क्या सीधी लाइन है, क्या सीधी लाइन है, कोई कह रही नहीं है। हमारे आगे वो जमात, हमारा नमूना वो जमात जिसका नमूना रसूल, कितनी सीधी लाइन है, कोई टेढ़ी नहीं, तो कोई कंफ्यूजन ही नहीं, कोई क्या ही नहीं। आज मेरे दोस्तों एक बड़ी खूबसूरत मिसाल कुरान मजीद ने पेश की सूरह नहल में और इस पर हम अपनी गुफ्तगु को खत्म करेंगे। जरा रजलीना आजा हुमा आपको लाला जरूर आला शयन मुस्तकीम थे। अल्लाह तुम्हारे सामने दो मर्दों की मिसाल पेश करता है, ये मर्द नहीं है दो गुरोह, दो मर्दों की मिसाल पेश करता है। लाल एक वो है जो बिल्कुल गूंगा है, बहरा है और किसी चीज पर उसका इख्तियार ही नहीं, और वो अपने मालिक पर बोझ बना हुआ है। एनमा विवर जो ले आते बिखरे कहीं से कोई खैर की खबर ही नहीं है। हल ये सभी हुआ, क्या हम इसे इस बहरे को गूंगे को खैर की खबर न लाने वाले को मालिक पर बोझ बनने वाले को उसके बराबर कर दें? हल ये सभी हुआ वहां यार बिलादल जो हमेशा आदिल के लिए कोशिश करता रहता है, वह हुआ अला सिराते मुस्तकीम और जिसकी सिरात और रास्ता सिराते मुस्तकीम है। दो अलग अलग हो गए, एक वो जो गूंगा बहरा है यानी बेहिस है, माशरे में इंसानों में जहर फैल जाए, नादानी फैल जाए, जुल्म फैल जाए, बर्बरियत फैल जाए, शायर इस्लाम का मजाक उड़ाया जाए, उसे कोई परवाही नहीं। उसे किस बात की परवाह? अपना इंटरेस्ट, मेरे हुकूमत, मेरा किरदार, मेरा खजाना, मेरा लश्कर, मेरा नाम, मेरा नमूद, मेरा खानदान, इसे बचना चाहिए। वो अपने मालिक पर गौर है। मालिक कौन है? खुदा। हर वो शख्स जो जुल्म का तरफदार है वो अपने खुदा पर बोझ है। वो कोई खैर की खबर नहीं लाता अपने मालिक के लिए। फिर क्या करता है वो? मुकम्मल तौर पर एक बेहिस बुत है, यानी वो अदल के लिए नहीं बोलता, वो जुल्म के खिलाफ नहीं उठता, वो सच के लिए कभी बसाई का सर्च नहीं करता, वो कभी अपनी जान की कुर्बानी देने के लिए आगे नहीं बढ़ता। एनम युवा जो ले आते दिखाई, कोई खैर की खबर नहीं है उसके पास। खैर की खबर किसके पास होती है? उम्मत खैर के पास। हर व्यक्ति नहीं हुआ उसके बराबर करते। जो अदल की बात करता है वह हुआ अला सिरात मुस्तकीम, और जिसकी सिरात सिरात मुस्तकीम है वह हुआ यामर बिलाद वाला सिरात मुस्तकीम, जो सिरात मुस्तकीम पर चलता है अदल की बात करता है। ये आयत पैगंबर सुना रहे थे और आयत का तर्जुमा लोग पैगंबर से पूछ रहे थे। हर व्यक्ति भी हुआ वमन यामर बिलाद में वह हुआ अला सिरात मुस्तकीम, क्या उसके बराबर कर दें जो आज के लिए उसका खड़ा होता है और जिसकी सिरात सिरात मुस्तकीम है। सहाबा बैठे हुए थे, अब्दुल्लाह इब्ने मसूद ने पैगंबर से सवाल किया, पैगंबर यहां पर जिस शख्स का तस्करा है वह हुआ अला सिरात मुस्तकीम, उसके पास सिरात मुस्तकीम है, तो अर्ज हुए कुरान, तो एक तो आप हैं जिसके पास सिरात मुस्तकीम है और दूसरा कौन है जिसके पास सिरात मुस्तकीम है? सवाल कर दिया अब्दुल्लाह इब्ने मसूद ने, असहाबा का मजमा बैठा हुआ, पैगंबर दरसे कुरान दे रहे हैं, पीछे से एक दरवाजा खुला। अब दरवाजा भी एक रह गया था, सारे दरवाजे तो बंद हो गए थे ना मेरे दोस्तों मस्जिद में, इसलिए कि वो उनके घर थे मस्जिद में, मस्जिद ही खुली होती है। वो एक दरवाजा खुला था तो वो दरवाजा चरचराहट हुई, दरवाजा खुलने की आवाज आई, तो अब्दुल्लाह इब्ने मसूद ने और बाकी असहाबे पलट कर देखा कि दरवाजा खुला है तो कौन आ रहा है। दरवाजा खुला, कोई आया, कोई दरवाजे से बाहर निकला, उन्होंने देखा और फिर दोबारा पैगंबर की तरफ मुतवज्जो हो गए और पैगंबर के खिलाफ या रसूलल्लाह जवाब दीजिए कि एक सिरात मुस्तकीम के मरकजात में दूसरा कौन? कहा देखते भी हो और पूछते भी हो, देखते भी हो और पूछते भी हो। तो अभी जो मैंने आपसे सवाल किया कि आप क्यों कंफ्यूजन का शिकार नहीं है, वमन यामरो इलल अदल वहुआ अला सिरात मुस्तकीम, हम उसके बराबर करते हैं कि जो अदल की बात करता है जिसकी राह सिरात मुस्तकीम है, तो पैगंबर ने कहा कि सिरात मुस्तकीम जब मेरे पास है ना उसके पास है जिसका दरवाजा खुला जो वहां दाखिल हुआ। कोई दाखिल हुआ, पैगंबर ने कहा कि देखते भी हो और पूछते भी हो दाखिल होने वाला कौन था? जनाब अमीर पैगंबर की महफिल में तशरीफ ला रहे थे, अब सिरात मुस्तकीम के लिए जवाब अल्लाह की दादा में रोजाना खड़े होकर दुआ करते हैं, मुस्तकीम। तो किस चीज की दुआ करते हैं? कोई एक्सट्रैक्ट चीज है, कोई एक्सट्रैक्ट आर्ट है सिरात मुस्तकीम? आप क्या कहते हैं? परवरदिगार मुझे सिरात मुस्तकीम पर चला दे, वो सिरात जो अली की सिरात, वो सिरात मुस्तकीम,
ये दोनों बराबर नहीं हो सकते, एक वो जो बेहिस है और दूसरे वो जो अदल के लिए उठकर खड़े हो जाएं, वो जिनके पास सिराते मुस्तकीम है। अल्लाह अकबर। अब अजीजो जब इतना बड़ा पैराडाइम शिफ्ट हो जाए कि हर चीज ब्लर हो जाए, ऐसे में कैसे उस रोशनी को दोबारा जिंदा किया जाए, तो इमाम हुसैन अलैहिस्सलाम ने उस रोशनी को जिंदा करने के लिए जिस चीज का इंतखाब किया वो आपका खून था। अल्लाह अकबर। करबला का यही तारीख के साथ रिश्ता है, वो रिश्ता कि जिसमें पैराडाइम शिफ्ट जितने हुए सारे के सारे हुसैन इब्ने अली ने यक्के बाद भी करे रद्द कर दिए। अगर आप खिलाफत को चैलेंज न करते, कोई बैठा होता, मैं एक्स वाई जेड ए बी सी डी किसी के साथ ना मुत्तफिक ना मुखालिफ, जो भी बैठा होता और वो खिलाफे दीन बात करता, तो अगर करबला न होती तो उसको चैलेंज करने वाला मुर्तद कहलाता। और जिस वक्त इमाम हुसैन अलैहिस्सलाम ने उसको चैलेंज किया, तो आप रिलीजन की उस अथॉरिटी के अंदर थे कि आपका चैलेंज करदा आदमी या ग्रोह या निजाम बातिल तो बन सकता था, बातिल के अलावा कोई और चीज नहीं बन सकता था। अली ने जब ऐसे मुनाफिकों के खिलाफ तलवार उठाई थी नहरवान ने, तो वो खारिजी तो बने, उसके अलावा और कुछ न बन सके। खारिजी तो बने, दीन से खारिज तो हुए, उसके अलावा कुछ और न बन सके। और हुसैन ने जब तलवार उठाई तो आपके मुखालिफ बातिल तो बने, बातिल के अलावा कोई दरमियान का रास्ता आपने उनके लिए नहीं छोड़ा। ये है करबला और उसका तारीख से रिश्ता। वो ज़ाहिरी इस्लाम के लिबादे में ओढ़कर आने वालों को दीन से खारिज कर दिया। जिन्हें अली ने दीन से निकाला, क्या कोई उन्हें दोबारा दीन में ला सका? नहीं। और फिर जिस पर हुसैन इब्ने अली ने बातिल की स्टैंप लगाई, कोई वापस उन्हें हक के फोल्ड में ना वापस ला सका। ये है अथॉरिटी, इसे कहते हैं लेजिटिमेसी, इसे कहते हैं वो घराना नाहना अहले बैत नबुव्वत व मुख्तलिफुल मलाइका, अहले बैत नबुव्वत मलाइका के आने और जाने का मकाम, वही की मंजिल कनात का घर, जिसको इन्होंने निकाला बस, या वो खारिजी बना या वो बातिल बना, उसके अलावा कोई और चीज न बन सका। इमाम हुसैन अलैहिस्सलाम जब चले मदीने से मक्के की तरफ और चार माह तक आपने मक्के में खयाम किया और चार महीने तक आप मुसलसल लोगों को उस राह की वजूहात, उस पे चलने की जरूरत और उस निजाम के खिलाफ उठने की हाजत बार बार बताते चले गए, लोग वो सारी बातें सुन रहे थे, सब मुत्तफिक थे, लेकिन खौफजदा थे, खौफजदा थे, हर एक को जान का खतरा था। अब जान का खतरा सबको होता है, लेकिन मैंने अपनी पहली तकरीर में अर्ज किया था, कुछ लेने के लिए दाखिल होते हैं और कुछ देने के लिए दाखिल होते हैं। जो लेने वाले होते हैं उनके लिए सबसे अहम चीज है जान, जो देने वाले होते हैं वो सब कुछ देने के बाद जान भी दे दिया करते हैं। और हुसैन इब्न अली ने जान का सौदा किया। जब आप जिलहज को आपने
مکے کو کربلا کے لیے یا کوفے کے لیے چھوا. تو تاریخ کہتی ہے کہ آپ نے اپنے احرام کھول دیے, آپ کو حاجیوں کے فیس میں قاتل نظر آ گئے. اب کیا امام حسین علیہ السلام کعبے میں قتل ہونا پسند فرما لیتے؟ بڑی بات تھی نا کعبے میں قتل ہونا, کعبے میں مارا. آپ کو پتا تھا کہ جناب امیر کو مسجد میں قتل کیا گیا, قاتل کا ہاتھ چھپا رہ گیا. امام حسن علیہ السلام زہر سے قتل ہوئے, قاتل کا ہاتھ چھپا رہ گیا. اب کیا ہوا, علی کے قتل میں حسن کے قتل میں فرق پر الزام آیا. یہ بڑی امپورٹنٹ بات ہے, فرق پر الزام آیا, نظام پر الزام نہیں آیا. حسین ابن علی کے قتل میں نظام پر الزام آیا, وہ الزام جو پتنی ہجری سے 61 ہجری تھا, وہ نظام سارا کا سارا ٹارگیٹ پر آ گیا. اسے کہتے ہیں تاریخ کی تبدیلی, اور یہ تبدیلی حسین ابن علی نے برپا کی. میرے عزیزو, آپ نے احرام کھول دیا, جانور قربان کر دیے, اب لوگ حیران ہیں, آپ نے آپ عزم سفر ہو گئے. پوچھا آپ حج نہیں کرنا چاہتے؟ کہا ہمارا سفر مختلف ہے. آپ نے حج کو عمرے سے نہیں بدلا, حج کو شہادت سے تبدیل کر دیا. مدینے کی سرحد آپ چھوڑ چکے, آپ نے 4 آدمی امپورٹنٹ اپنے ساتھ رکھے جن پر آپ نے بڑا تکیہ کیا. ایک آپ کے بھائی مسلم بن عقیل, جن کو آپ نے اپنا سفیر اور نائب بنا کر آگے فرنٹ پر بھیجا, اگلے مورچوں پر جو کوفہ تھا. دیکھیے مسلم جو کچھ کرتے امام حسین علیہ السلام کا فیل قرار پاتا, اس لیے کہ آپ کی نیابت کی منزل پر تھے, اور نیابت امام حسین علیہ السلام تو چھوٹی موٹی بات نہیں, نیابت رسول کی منزل ہے. ذرا مقام مسلم کو بلائے رکھ لیجیے. اس کے بعد دوسرے بھائی کو محمد المعروف ابن حنفیہ, انہیں آپ نے مدینے میں اپنی نیابت پر چھوڑا, وہ بھی کسی غیر کے ہاتھ میں نہیں دیا. تیسرا بھائی عبداللہ ابن جعفر طیار, انہیں آپ نے مکے میں ٹھہر جانے کا حکم دیا. اور چوتھے بھائی عباس ابن علی, اسے آپ لشکر کی سپہ سالاری دے کر اپنے ساتھ لے کے چلے. آپ نے اس طرح 4 امپورٹنٹ پوزیشن اپنے چاروں بھائیوں میں ڈسٹریبیوٹ کی, جن پر آپ کو سب سے زیادہ ٹرسٹ تھا. اب حسین ابن علی مکے کی سرحدوں کو چھوڑ کر نکلے, تو آپ نے دیکھا کہ آپ کے قافلے کے پیچھے غبار سا اٹھ رہا, آپ نے قافلے کو ٹھہرا دیا. جب غبار بیٹھا تو دیکھا کہ آپ کے بھائی عبداللہ ابن جعفر اپنے بیٹوں اور غلاموں کے ساتھ تشریف لا رہے. تاریخ عرب کے چند امیر لوگوں کا تذکرہ کیا جائے تو ان میں سے ایک عبداللہ ابن جعفر ہے, جن کے لیے پیغمبر کی دعا تھی, جن کی عمارت اور دولت کے لیے پیغمبر کی دعا تھی. اپنے غلاموں اور بیٹوں کے ساتھ عبداللہ ابن جعفر, مکے کی گورنری بھی عبداللہ ابن جعفر کی سپورٹ کے بغیر نہیں چلتی تھی, یہ آپ کی سوشل ویلیو تھی. آپ جب قریب آئے امام حسین علیہ السلام کے تو آپ نے قدم بوسی فرمائی امام کی, اور اس کے بعد ایک پرامید کیفیت میں آپ نے اپنے لباس سے ایک رخا نکالا, اور آپ نے کہا فضل رسول جو خبریں آ رہی ہیں وہ کچھ اتنی اچھی نہیں ہیں, میں چاہتا ہوں کہ آپ کوفے کا سفر نہ طے کریں, میں یہ گورنر سے مکے کے لکھوا کر لے آیا کہ آپ کی جان کو یہاں کسی قسم کی تکلیف نہیں پہنچے. امام حسین علیہ السلام نے بھائی کی طرف دیکھا, کبھی رقے کو دیکھتے تھے کبھی بھائی کو دیکھتے تھے, اور پھر آپ نے ارشاد فرمایا, اے عبداللہ تمہارے اخلاص اور محبت میں فاطمہ کے بیٹے کو کبھی بھی شک نہیں ہوا, تم ان سب پڑوسوں کی اولاد ہو ان کے باپ کا تذکرہ کیا, جعفر تیار کا, رسول کے پہلے سفیر. تم ان سرفروشوں کی اولاد ہو جنہوں نے میرے جد پر اپنی جان کو قربان کیا. کیا فکر ہے فاطمہ, تمہاری نیت نے شب و شبہ کر سکتا ہے؟ یہ کہہ کر سینے سے لگایا اور پھر آہستہ سے کہا, بھائی کیا تمہیں نہیں معلوم یہ وہ سفر ہے جس کا میں نے نامہ سے وعدہ کر لیا تھا. بس سر جھکا لیا جناب عبداللہ نے جعفر نے. ہاں اس سفر کی تو بڑی بازگشت تھی, بلکہ ایک نکاح کی شرط تھی جناب زینب کے, جس میں بھی سفر کا تذکرہ تھا کہ جب زینب کو کوئی سفر امام حسین علیہ السلام کو سفر درپیش ہو تو زینب ان کے ساتھ شریک سفر ہوں گی اور عبداللہ اس سفر میں آپ کی اجازت پر مانے نہیں ہوں گے. شرط نکاح تھی. یاد آ گیا, ہاں یہ تو وہی سفر. خاموش ہو گئے, اب کیا جواب دیں. اچھا آقا, تو کیا اس بات کی اجازت ہے کہ میں جناب زینب کی سواری کے قریب چلا جاؤں اور ملاقات آخری کر لوں؟ کہا بے شک, بٹھا دو سواریاں. سواریاں بٹھا دی گئی. جناب عبداللہ بی بی کے سواری کے قریب آئے اور کہا, بنت رسول مجھے یقین ہے کہ یہ وہی سفر ہے جو ہماری شرط نکاح تھا. آپ کے بھائی نے اپنے مقتل کی طرف قدم بڑھا دیے. اے کاش مجھے اس بات کی اجازت ہوتی اور میں آج میں سفر ہو سکتا. لیکن میری مجبوری یہ ہے, آقا کا حکم ہے کہ میں مکے میں بیٹھا رہوں. ہائے ہائے عبداللہ, یہ کیا نصیب ہے, لوگ شہادت کی طرف بڑھیں اور تمہیں مکے میں چھوڑ دیا جائے. اے بنت رسول, میں ضرور چاہتا ہوں کہ دشت بلا میں عبداللہ ابن جعفر کا نام لیا جائے, جعفر تیار کر ذکر کیا جائے, ہماری نسل کی قربانی بھی ہو. یہ کہہ کر آپ نے دونوں بیٹوں کو آگے کر دیا اور کہا, آپ تو آ گئی, سامان استفاق نہیں لیا, سامان استفاق نہیں لیا. اے عزیزو, اگر زینب اپنے بیٹوں کو سفر میں ساتھ لے کر چلتی تو آج کا موضوع یہ لکھ دیتا کہ شوہر راضی نہیں تھا, وہ نہیں آیا, بہن بھائی کے بل بوتے پہ اپنے بیٹوں کو بھی ساتھ لے کر چلی گئی. نہیں نہیں لائیں بیٹوں کو زینب. آپ تو آ گئی جا رہی ہے, سامان سفر تو ساتھ ہی نہیں لیا. یہ کہہ کر بیٹوں نے ہاتھ دیے. شہزادی اتنا خیال رہے کہ حسین کی پر ہاتھ آنے سے پہلے میری نسل قربان ہو جائے. بس میرے دوستوں, زینب نے بیٹوں کے ہاتھ پکڑ لیے. عبداللہ کس زبان سے شکریہ ادا ہو, ارے میں نے ام جیلا کے ساتھ کبھی جوان دیکھا, میں نے ام سردا کے ساتھ بیٹے دیکھے, میں نے اپنی بہنوں اور بھائیوں کے ساتھ جوان دیکھے, ایک نئی ساری اے پسرے جعفر تیار, تم نے تو میری جھولی بھر دی, میرا نام بڑھا دیا. بس آشور کی بات, جب ہر کوئی اپنے اپنے خیمے میں مصروف تھا, کوئی ہتھیار دوست کرنے میں,
کوئی تلاوت قرآن کرنے میں، کوئی بیچی پر جھولا جھلانے میں، کوئی چاند سے علی اکبر کو دیکھنے میں، تو حسین ابن علی نے بہن کے خیمے کے باہر کھڑے ہو کر وہ منظر دیکھا کہ بہن اپنے بیٹے کو یاد دلا رہی تھی، تمہیں یاد ہے نا تمہارے دادا نے کس لیے تمہیں ساتھ بھیجا؟ اور امن و محمد کہہ رہے ہیں مادر گرامی ہمیں اچھی طرح یاد ہے، ہم شیر کردگار کے نواسے ہیں، ہم جعفر تیار کے پوتے ہیں، کل کوئی شجاعت میں کمی نہیں دیکھیں گی، اللہ اکبر۔ اور پھر بے اختیار بیٹوں نے کہا مادر گرامی کیا یہ ممکن ہے کہ جس طرح آپ کے نانا دادا ہمارے دادا کے ہاتھ میں ہوگا ہمیں بھی ماموں کا عالم مل جائے؟ جناب زینب نے غضب نہ کھو کر کہا اپنی حد میں رہو، ارے اپنی حد میں رہو، علی کے نام موجود ہیں، اب کتنی علی دعائے فاطمہ لشکر حسینی کے سپہ سالار علم بردار بس ماموں کے پیچھے پیچھے۔ تبلے جم بجا، عبداللہ نے مسلم کی لاش ساری، زینب نے بیٹوں کو خطرناک ہو کر طلب کیا، ہائے رات کے وعدے بھول گئے، اگر رات کا وعدہ بھول گئے تم نے مجھے مسلم کی بیوہ کے سامنے شرمندہ کیا۔ بیٹوں نے کہا مادر گرامی ہم ماموں کے سامنے مسلسل کھڑے ہیں، میدان کی اجازت مانگتے ہیں، مانو آپ سے ہاتھ نہیں ملاتے، ایسے سوالی کے عالم میں جس کے سوال کو رد کرنا حسین کے لیے ممکن نہیں تھا، آ کر بہن بیٹھ گئی، بھائی اور بہن دونوں خاموش ہیں، نہ بہن سے کچھ کہا جاتا ہے نہ بھائی سے پوچھا جاتا ہے، جب تک دیر گزری تو آخر بھائی پڑی بھیا ارے جینے بچاؤ گے اور کیا خاص کی بیویوں میں تمہیں شرمندہ کرو گے، کیا خاندان کی آواز میں رسوائی دیکھنی پڑے گی؟ انہیں میدان کی اجازت دے دو۔ اٹھے حسین، اٹھے حسین، بانجے کو گلے سے لگایا، سواریاں منگائی، اون محمد کو سوال کیا، زینب کے سوال کو پورا کر دیا، ہائے بہن، ہائے زینب سوال کو پورا کر دیا، بیٹے مکہ کی طرف چلے اور ماں مسلح پہ، ہائے زینب یہ نہیں کہتی فاطمہ کی بیٹی کہتی ہے پروردگار میری قربانی کو قبول کر لے، پروردگار کس طرح فاطمہ کو بچا لے، اے بھوکے پیاسے کتنی دیر لڑائی لڑتے، تھوڑی ہی دیر کے بعد میدان سے آواز آئی یا اماں ہو درکنی، اے مامو مدد کرو،